नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल वैशाख महिनाको 9 गते शुक्रबार वैशाख कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार अप्रेल 22 तारीक सन् 2022, नेपाल सम्मत 1142। स्थानीय तह निर्वाचन हुन 21 दिन बाँकी रहँदा निर्वाचन प्रक्रिया तीव्र रूपले अगाडि बढ़ेको छ। दलहरू उम्मेद्वार छनौटमा व्यस्त भएका छन्। आजदेखि यसै परीक्षा शुरू भएको छ। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा गोर्खापत्रमा छापिएको स्थानीय तह निर्वाचन प्रक्रिया तीव्र शीर्षकको यो प्रसंग लिएका छौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। बिहिबार देशभरका 753 स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भन्नुभयो, 753 स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्पन्न गर्न अन्तिम चरणमा पुग्यो। निर्वाचन नहुने शंकालाई वैशाख 30 गतेसम्मका लागि बिर्सिन आग्रह गर्दै उहाँले अब निर्वाचन आयोगले मतदान, मतगणना र मतपरिणाम सार्वजनिक गरी प्रमाणपत्र वितरण गरेपछि मात्रै बिसाउने प्रश्न पार्नुभयो। यही वैशाख 30 गते स्थानीय तहका लागि मतदान हुँदैछ। निर्वाचन कार्यक्रम बमोजिम आयोगले बिहिबार 77 स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र 676 स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहले उपलब्ध गराएको भवन कोठामा कार्यालय स्थापना भएको जानकारी दिनुभयो। उहाँले अबका 3 दिनभित्र निर्वाचन अधिकृतले कार्यालयलाई पूर्ण व्यवस्थित बनाउने दावी गर्नुभयो। जिल्लाको सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकी स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानी पनि शुरू गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले 7 जिल्लाको मतदान सामग्री ढुवानी शुरू भएको जानकारी दिनुभयो। आयोगबाट 41 प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइँदैछ। यसैबीच निर्वाचन आयोगले स्थानीय निर्वाचनको पर्यवेक्षणका लागि 44 राष्ट्रिय संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ। स्थानीय तह निर्वाचन प्रक्रिया तीव्र शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। यसैबीच राजनीतिक दलहरूले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौटलाई तीव्रता दिएका छन्। महानगर र उपमहानगरका प्रमुख उपप्रमुख उम्मेद्वार भने केन्द्रबाटै टुंग्याउने पार्टी विधान अनुसार दलहरू निर्णायक गृह कार्यमा छन्। उम्मेद्वारी मनोनयन आइतबार र सोमबार रहेकाले शनिबारसम्ममा नाम टुंग्याउने दलहरूको तयारी छ। सत्ता गठबन्धनमा रहेका 5 दलले तालमेल सहमति अनुसार उम्मेद्वारी दिने तयारी गरेका छन्। एमाले पनि स्थानीय तहमा हुने तालमेल हेरेर जित्न सक्ने उम्मेद्वार चयन गर्ने तयारीमा रहेको छ। पालिका उम्मेद्वार छान्दै दल कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। देशभर एकैसाथ हुन लागेको स्थानीय तह निर्वाचनमा सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पाउने 3,00,000 सुरक्षाकर्मी खटिँदैछन्। तर अर्थ मन्त्रालयले बजेट निकासा नदिएकाले आर्थिक अभाव बीच नै सुरक्षाकर्मीलाई गन्तव्यमा पठाउनु पर्ने अवस्था आएको सुरक्षा अधिकारीहरूको रहेको छ। स्वयं गृहमन्त्री बालकृष्ण खाँडले तागेता गर्दा पनि बजेट निकासा नभएको गुनासो औपचारिक रूपमै बैठकमा गर्नुभएको छ। यो प्रसंगलाई कान्तिपुरले मुख्य खबरका रूपमा छापेको छ। खाजा र औषधि विनय चुनावमा सुरक्षाकर्मी, 4.5 अर्ब खर्चेर हेलिकप्टर किन्न लागेको सरकारले निर्वाचनमा दिनको 500 का दरले 1 सातासम्म पाउने भत्ता पनि कटौती गरिदिएको छ भन्दै कान्तिपुर अगाडि लेख्छ। निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी र सशस्त्रका करिब 1,70,000 र म्यादी 1,00,000 सुरक्षाकर्मी तयारी अवस्थामा छन्। केही ठाउँमा त परिचालन भइसकेका छन् तर उनीहरूका लागि भत्ता, खाजा खर्च, बीमा खर्च, औषधि खरिद, संचार महसुल, तालिम खर्च, कार्यालयका लागि घर भाड़ा, सवारी साधन खरिद, फर्निचर लगायतका शीर्षकमा अर्थले बजेट दिएको छैन। यसअघिका निर्वाचनमा यस्ता सबै शीर्षकमा बजेट निकासा हुँदै आएको थियो। अर्थबाट बजेट नआएपछि प्रहरी प्रधान कार्यालयले खाजा र विशेष भत्ता विनय करिब 65,000 सुरक्षाकर्मीलाई निर्वाचनमा परिचालन गर्दै आएको छ। कान्तिपुरले मुख्य प्रसंग छापेको छ। यता राजधानी दैनिकले उम्मेद्वार टुंगो लगाउन एमालेलाई सकस शीर्षकमा मुख्य समाचार छापेको छ। स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सकस भएको छ। महानगरपालिका र उपमहानगरपालिकाको उम्मेद्वार टुंगो लगाउन बिहिबार बसेको सचिवालय बैठक उम्मेद्वार टुंगो नलगाएरै सकिएको छ। यसअघि सोमबार बसेको सचिवालय बैठकले बिहिबारको बैठकबाट उम्मेद्वार टुंगो लगाउने निर्णय गरेको थियो। उम्मेद्वारबारे थप छलफल गरेर शनिबारको सचिवालय बैठकबाट टुंगो लगाउने निर्णय बैठकले गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले बताउनुभयो। सत्तारूढ़ पाँच दलीय गठबन्धनले सीट बाँडफाँड गरेर उम्मेद्वार टुंगो लगाउन पार्टीको आन्तरिक तयारीमा जुटेका बेला एमाले पार्टीका तर्फबाट स्थानीय तहमा बढ़ी प्रभाव भएको उम्मेद्वारको खोजीमा रहेको छ। तीस वैशाखमा स्थानीय तहको निर्वाचनमा 753 पालिकामा एकै चरणमा निर्वाचन हुँदैछ। बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेद्वार सिफारिश गरेका नामबारे छलफल भएको बताउनुहुँदै गुरूङले भन्नुभयो, बैठकमा सातै प्रदेशबाट सिफारिश भएर आएका नाममा छलफल गर्यो। वैशाख 10 गते 3 बजे बस्ने बैठकले उम्मेद्वारको बारेमा छनौट गर्ने निर्णय भएको छ। उम्मेद्वार टुंगो लगाउन एमालेलाई सकस, राजधानीले मुख्य प्रसंग छापेको छ। यता नयाँ पत्रिका दैनिकले स्थानीय तह निर्वाचनकै प्रसंगलाई मुख्य प्रसंग बनाएको छ। 2.5 लाख गैर मतदाता पनि मतदाताको सूचीमा रहेका छन्। स्थानीय तह र निर्वाचन आयोगको लापरवाहीले मृत्यु दर्ता भएका सहित करिब 2.5 लाख गैर मतदाता पनि सूचीमा रहेका छन्। मतको दुरूपयोग हुने जोखिम बढ़ेको छ। 9 वर्ष अघि मृत्यु दर्ता गराएको नाम पनि मतदाता सूचीमा रहेको छ भन्दै नयाँ पत्रिका दैनिकले मुख्य प्रसंग छापेको छ। दुई वर्षपछि आजबाट भौतिक रूपमा एसईई शुरू भएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेका छन्। 5 लाखले एसईई दिँदै कान्तिपुरले छापेको प्रसंग हो यो। कोरोना महामारीका कारण 2 वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबारदेखि हुँदैछ। शैक्षिक सत्र 2076-77 विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो। यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट 2 वर्ष पहिले जस्तै परीक्षा दिँदैछन्। देशभरका 2007 परीक्षा केन्द्रमा 5,14,760 विद्यार्थी सहभागी हुनेछन्। जापानमा संचालित एक विद्यालयका 20 विद्यार्थी पनि सहभागी हुँदैछन्। नियमिततर्फ 4,88,742 र ग्रेड वृद्धितर्फ 11,454 परीक्षा दिँदैछन्। ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी 2 वर्ष अघिका हुन्। गत 2 वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिएको थिएन। 279 प्राविधिक विद्यालयका 14,564 विद्यार्थी पनि सामेल हुँदैछन्। साउन 1 गतेदेखि कक्षा 11 को शैक्षिक सत्र शुरू हुनु अघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ। प्रदेशलाई उत्तर पुस्तिका परीक्षण सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ। प्रदेशले बोर्ड प्रदेश कार्यालयको समन्वयमा काम गर्नेछ। प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहने व्यवस्था छ। आजदेखि एसईई शुरू हुने प्रसंगलाई आजका राष्ट्रिय दैनिकहरूले अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेका छन्। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 को पालना गरौ। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायको। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गोर्खापत्रले छापेको मुख्य प्रसंग हो यो। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ। निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्गबाट बिहिबार उडान शुरू भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक संचालनमा आएको हो। यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक पनि अन्तर्राष्ट्रिय उडानका लागि देशमै पहिलो पटक अर्को नाका खुला भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको 74 वर्षपछि अर्को नयाँ विमानस्थल संचालनमा आएको हो। हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्ग औपचारिक रूपमा संचालनमा आउनु 74 वर्षको नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण कोशी ढुंगा भएको बताउनुभयो। बिहिबार बिहान 7:45 यति एयरलाइन्सको जहाजले नयाँ धावन मार्गमा पहिलो उडानको सौभाग्य पाएको थियो। आन्तरिक विमानस्थलका रूपमा 64 वर्ष अघि संचालनमा आएको भैरहवा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेर संचालनमा आएको हो। यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ 2 गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो। अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन्। विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले नयाँ धावन मार्गबाट सबै उडान संचालन हुने जानकारी दिनुभयो। यो विमानस्थल जेठ 2 गतेदेखि साताको 3 अन्तर्राष्ट्रिय उडान गर्ने गरी जजिरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ। गौतम बुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न 11 भन्दा बढ़ी मुलुकका कम्पनीले चासो देखाएका छन्। अन्तर्राष्ट्रिय उडानको उद्देश्यसहित यो विमानस्थलमा 3 किलोमिटर लामो धावन मार्ग निर्माण गरिएको छ। यसको प्रयोगको शुरूआतसँगै यसअघि आन्तरिक उडानका लागि प्रयोग भइरहेको 1.5 किलोमिटर लामो धावन मार्ग भने अब बन्द गरिने विमानस्थल कार्यालयले जनाएको छ। खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गोर्खापत्रले मुख्य प्रसंग बनाएको छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल शुरू शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 13 सड़क आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हालका सहसचिवसहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। हाल नेपाल सरकारका सहसचिव रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी र खेमराज विष्टसहितले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई ठेकेदारलाई भुक्तानी गरेको पाइएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका जोशी हाल सहसचिवका रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत हुनुहुन्छ। जोशी र विष्ट विरूद्ध यसअघि पनि मुद्दा दायर गरिएको थियो। उहाँहरू पकेटमा पर्नु भएको हो। मुद्दा दायरसँगै उहाँहरू निलम्बनमा पर्नु भएको छ। 13 सड़क निर्माणमा व्यापक अनियमितता, सहसचिव र ठेकेदार सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा राजधानीले प्राथमिकताका साथ यो प्रसंग छापेको छ। अक्सिजन भर्दा उद्योग नै विस्फोट भएको छ। अक्सिजन प्लान्टमा विस्फोट हुँदा 2 मृत्यु भएको छ। नागरिकले यो प्रसंगलाई मुख्य प्रसंगका रूपमा छापेको छ। ललितपुर महानगरपालिका 14 नारायण तिमिल सिन्हाले 2071 सालमा अक्सिजन ग्यास प्लान्ट खोले। ललितपुर महानगरपालिका 15 औद्योगिक क्षेत्रमा उनले सगरमाथा अक्सिजन ग्यास प्रालिका नामले कम्पनी खोलेका थिए। उनको भनाइ अनुसार त्यसमा 20 करोड़ जति लगानी लागेको छ। अक्सिजन ग्यास प्लान्ट खोल्नुको पछाडि उनका 2 उद्देश्य थिए। पहिलो आफ्नै बिजनेस र दोस्रो समाज सेवा। नेपालका बिरामीहरूले अक्सिजनको चरम अभावका कारण अकालमै ज्यान गुमाउनु परेको उनले देखेका थिए। दूरदराजका गाउँमा अक्सिजनको उपलब्धता त सोचभन्दा परको कुरा। शहरी क्षेत्रका अस्पतालले नै पर्याप्त अक्सिजन पाइरहेका थिएनन्। त्यसमा नागरिकहरूले ठूलै शास्ति भोगिरहेका थिए। उनले सोचे जस्तै व्यवसाय फस्टाउँदै गयो। उनकै प्लान्टबाट उत्पादित अक्सिजनले कैयौं बिरामीले प्राणवायु पाए। कोविड 19 को महामारीमा त आफ्नो कम्पनी धेरैका लागि वरदान बनेको नारायणका भाई कृष्ण तिमिल सिन्हाले बताए। उनले भने कोविड 19 त हामीले लाखौंकै ज्यान बचायौं। यसरी लाखौंको जीवन रक्षाका लागि प्राणवायु उत्पादन गर्ने कम्पनीमा भएको विस्फोटले 2 ज्यान लियो। त्यहीँबाट उत्पादित अक्सिजनले लाखौंको ज्यान जोगायो तर कामदारकै ज्यान लियो। नारायणले भने कम्पनीमा बिहिबार बिहान 10:05 जाँदा भएको विस्फोटले वरिपरिका 15-20 मिटरको क्षेत्रमा समेत नोक्सानी पुर्याएको छ। ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिण्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिण्डरहरू पड्किन थाले। त्यस क्रममा सिलिण्डर भरिरहेका भारतीय नागरिक ब्रिजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो। अक्सिजन प्लान्टमा विस्फोट, 2 मृत्यु, नागरिकले मुख्य प्रसंग छापेको छ।
अब
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र र नेपाल समाचार पत्रले आजदेखि शुरू भएको एसीईको विषयलाई सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र एसीईको उत्साह शीर्षकमा सम्पादकीयमा लेख्छ, विक्रम सम्बत 2078 माध्यमिक शिक्षा परीक्षा एसी अर्थात कक्षा 10 को परीक्षा आज मुलुकभर शुरू हुँदैछ। परीक्षा 11 दिनसम्म सञ्चालन हुनेछ। मेहनती सबै विद्यार्थीका लागि यो उत्साहको अवसर समेत हो। विगतमा जस्तो पुराना परीक्षाका प्रश्नपत्र हल गरेर तथा गेस्ट पेपर पढेकै भरमा उत्तीर्ण हुन कठिन हुँदैछ। विगतका प्रश्नपत्र दोहोरिएर आउने कारणले विद्यार्थीमा सृजनात्मक शैलीको दाँजोमा यस्ता प्रश्न हल गर्ने बानी बस्दै गएकाले सम्बन्धित निकायले अब पटकै पछि बेग्लै प्रश्नपत्रको व्यवस्था गर्ने नीति लिने भएको छ। मेहनत अनि परिश्रमको सम्मिश्रणबाट नै विद्यार्थीले भविष्यका सुनौला दिन रेखाङ्कन गर्न सक्छन्। राष्ट्रका कर्णधार विद्यार्थीले शान्ति र व्यवस्थित वातावरणमा परीक्षा दिन पाउनुपर्छ। यसपटकको एसी परीक्षाका सबै परीक्षार्थीलाई सफलताको शुभकामना भन्दै गोर्खापत्रले सम्पादकीय उठाएको छ। यता नेपाल समाचार पत्रले एसईको प्रतिष्ठा शीर्षकमा सम्पादकीय छापेको छ। नागरिकले निर्वाचनपछि महिला नेतृत्व शीर्षकमा सम्पादकीय उठाएको छ। अबको तीन सातामा सम्पन्न हुने स्थानीय तह निर्वाचनका निम्ति सम्भावित प्रतिनिधित्वको चर्चा भइरहेको छ। संघीयताको अभ्यासमा महत्वपूर्ण ठानिएको सीमान्त समुदायको प्रतिनिधित्व यसमा होस् भन्ने आग्रह स्वाभाविक हो। लोकतन्त्रको अभ्यासले यसअघि न्यून प्रतिनिधित्व भएका वर्ग क्षेत्र समुदाय र लिंगमा ध्यान पुर्याउनु आवश्यक छ। आधा जनसंख्या ढाकेको महिला जगतको प्रतिनिधित्वको प्रश्न पनि गम्भीरतापूर्वक उठिरहेको छ। महिला प्रतिनिधित्व बढ़ाउन प्रमुख दलले भूमिका खेल्न सक्छन् र तिनको प्रतिनिधित्व बढ़ाउन गाह्रो छैन। प्रमुख दलका नेतामा इच्छा शक्ति हुने हो भने यो सम्भव छ। यसका निम्ति केही मापदण्ड बनाउन सकिन्छ। महिला प्रतिनिधित्व बढ़ाउने इच्छा भयो भने उपाय जति पनि छ। महिला नेतृत्वको विकासले मात्र सुशासनमा देखिएको रिक्तता पूर्ति हुन सक्छ। वास्तवमा अहिलेसम्म पुरूष नेतृत्व असफल भएको हो। त्यसैले महिलालाई जिम्मेवारी दिएर अघि बढ़ने हो भने त्यसले नेतृत्वमा रहेको रिक्तता समेत पूर्ति गर्ने देखिन्छ भन्दै निर्वाचनपछि महिला नेतृत्व शीर्षकमा नागरिकले सम्पादकीयमा उठाएको छ। विदेशी विनिमय संचित ओह्रालो लागेर निजी गाड़ी आयातमा सम्म रोक लगाएको यो बेला सरकारले 4.5 अर्ब रूपियाँ खर्च गरी नेपाली सेनाका लागि हेलिकप्टर खरिद प्रक्रिया अगाडि बढ़ाउनु समयोचित तथा अनुचित रहेको छ। संकटका बेला हेलिकप्टरमा डलर नउडाऊ शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ भने मान्छेलाई मान्छेको दर्जा दिन नसक्ने र अमानवीय व्यवहार गर्नेहरू जो कोही किन नहुन् तिनलाई समाजले पनि नैतिक दण्ड दिन जरूरी छ। किनभने घरेलु वा मानवमाथिको जुनसुकै हिंसा पनि निकृष्ट हो, निन्दनीय हो भन्दै अन्नपूर्ण पोस्टले निकृष्ट हो घरेलु हिंसा शीर्षकमा सम्पादकीय उठाएको छ। यता राजधानी दैनिकले आर्थिक संकटको समाधान देऊ शीर्षकमा सम्पादकीय छापेको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। डाक्टर टेड्रोस भेटघाटमा व्यस्त, गोर्खापत्रले अग्रपृष्ठमा छापेको प्रसंग हो यो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयेसस नेपाल भ्रमणमा आइपुग्नु भएको छ। 3 दिने भ्रमणका लागि बिहिबार नेपाल आउनुभएका उहाँ भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ। उहाँले बिहिबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हासँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा अध्यक्ष तिमिल सिन्हाले कोविड-19 महामारीका बेला विश्वभरिका मानिसको जीवन बचाउन डब्ल्यूएचओले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै डाक्टर टेड्रोसको योगदानको विश्वले सधैं स्मरण गर्ने बताउनुभयो। त्यस्तै महानिर्देशक टेड्रोसले बिहिबार परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ। डाक्टर टेड्रोस भेटघाटमा व्यस्त, गोर्खापत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। सरकारले केही दिन अघि 1200 मेगावाट क्षमताको बूढ़ी गण्डकी जलविद्युत परियोजना निर्माणको सम्झौता चिनिया कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ भन्दै राजधानीले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। बिहिबार नेपालका लागि चिनिया राजदूत हाउ यान्सीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा कुमाउरो ढंगले यसबारे असन्तुष्टि व्यक्त गर्नुभएको छ। बूढ़ी गण्डकी परियोजना रद्दपछि चीन रुष्ट, राजधानीले अग्रपृष्ठमा छापेको छ। विश्व ब्याङ्कले नेपालको अर्थतन्त्र हाल संकटमा नरहेको र संकट उन्मुख पनि नभएको बताएको छ। विश्व ब्याङ्कले आफ्नो अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै आफूले नेपालको अर्थतन्त्र संकटमा रहेको कहिल्यै नबताएको पनि उल्लेख गरेको छ। अहिले नेपालसँग 6.5 महिनाको आयात मात्रै धान्ने विदेशी मुद्राको संचित भएका कारण अर्थतन्त्र संकटमा रहेको हो कि भन्ने शंका गरिएको छ। तर विदेशी मुद्राको संचितले कति महिनाको आयात धान्छ भन्ने कुरा कथाको आधा भाग मात्र हो। विश्व ब्याङ्क नेपालका वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले भन्नुभयो, त्यसलाई पूर्ण रूपमा हेर्न मुलुकले कति वैदेशिक ऋण तिर्नुपर्छ भन्ने हेर्नुपर्छ। त्यसतर्फ नेपालको अवस्था सहज रहेको छ। नेपालको अर्थतन्त्र संकटमा छैन, संकट आउनेवाला पनि छैन। विश्व ब्याङ्क शीर्षकमा नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छापिएको छ। र सरकारले 40 माइक्रोन भन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कड़ाई गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण भइरहेको भन्दै 40 माइक्रोन भन्दा कमका प्लास्टिक झोला प्रयोगमा कड़ाई गर्ने तयारी भएको हो। प्लास्टिक झोला प्रयोगमा कड़ाई गरिँदै कारोबारले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।